सभ्य सुसंस्कृत सबल तथा सक्षम नागरिक मुलुकको सम्पत्ति हो। त्यसका लागि नागरिक शिक्षा महत्त्वपूर्ण हुन्छ। यही कुरालाई मध्यनजर गरी सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रस्तुत गर्दछ कार्यक्रम नागरिक शिक्षा।
हरेक बिहिबार बिहान नेपाल भाषाको समाचार पछि कार्यक्रम नागरिक शिक्षा
रेडियो नेपालका मिडियम वेभका साथै देशभर रहेका एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा एकसाथ सुन्न सकिन्छ। psbnepal.gov.np radionepal.gov.np का साथै रेडियो नेपालको फेसबुक पेजबाट समेत संसारभर सुन्न सकिन्छ।
नमस्कार, नागरिक शिक्षा कार्यक्रमको अर्को भागमा यहाँहरूलाई हार्दिक स्वागत छ। जीवन सजिलो हुँदैन, तर केही मानिसहरू कठिनाईलाई नै आफ्नो शक्ति बनाउन सफल हुन्छन्। आज हामी प्रस्तुत गर्दैछौँ एक त्यस्तै अद्भुत सङ्घर्षको कथा, झमक कुमारी घिमिरेको। विक्रम सम्वत 2037 साल असारमा धनकुटा जिल्लामा जन्मिएकी झमक जन्मदेखि नै शारीरिक रूपमा अशक्त, न हिँड्न सक्ने न त सजिलै बोल्न सक्ने, तर मन भने आकाश जतिकै विशाल। समाजको उपेक्षा र पीडाका बीच पनि उहाँले कहिल्यै हार मान्नु भएन। आजको कार्यक्रममा साहित्यकार झमकको बाल्यकालदेखि मदन पुरस्कार हासिल गर्दासम्मको अवस्थाका बारेमा उहाँसँग निकट रहेर काम गर्दै आउनुभएका एकजना प्राध्यापक उमेश चन्द्र अधिकारीसँग कुराकानी गरेका छौँ। त्योभन्दा अगाडि झमक कुमारीको जीवन सङ्घर्षमा आधारित एक सामग्री प्रस्तुत गर्छौँ।
जीवन कहिले फूल जस्तो सुगन्धित हुन्छ त कहिले काँडा जस्तो कठोर। तर आज हामी एक त्यस्तो व्यक्तित्वको कथा सुनाउँछौँ जसले काँडाभित्र पनि फूल फुलाउन सफल हुनुभयो। उहाँ हुनुहुन्छ एक अदम्य साहसकी धनी एवं साहित्यकार झमक कुमारी घिमिरे। झमक कुमारीको जन्म विक्रम सम्वत 2037 साल असारमा बुवा कृष्ण घिमिरे र आमा आशादेवी घिमिरेको छोरीको रूपमा धनकुटा जिल्लामा भएको हो। झमकको बाल्यकाल अत्यन्त कष्टकर थियो। लुला हातगोडा र विकलाङ्ग शरीर लिएर कति छाक त भोक भोकै। उहाँले कुनै पाठशाला र गुरुबाट सिक्न पाउनु भएन। सिक्न खोज्दा तैले सिकेर के गर्छेस् भन्नेहरू पनि कम थिएनन्। गोडाको बुढी औँलाले छरछरी रगत निकाल्दै भुइँमा कपुरी क लेख्दा भुइँ भत्काई भनेर कतिपयले गाली पनि गरे। गोलले लेख्दा ऋण लाग्छ भनेर गाली खानु पर्यो। अचम्मको कुरा त के छ भने अरू बालकहरू पढेनन् भनेर कुटाइ खान्छन्, तर उहाँले किन पढेको भनेर गाली खानु पर्यो। एक कमजोर शरीर तर भित्र असाध्यै बलियो आत्मा। समाजले उहाँलाई कमजोर नजरले पनि हेऱ्यो होला, तर उहाँले आफूलाई कहिल्यै कमजोर ठान्नु भएन। जहाँ अरू बालबालिकाहरू कापी कलम समाएर पढिरहेका हुन्थे, त्यही झमक कुमारी आफ्नो खुट्टाको औँलाले अक्षर कोर्दै बस्नुहुन्थ्यो। बेला बेला आमा भन्नुहुन्थ्यो,
छोरी तिमीलाई कति गाह्रो हुन्छ होला, किन यस्तो लेख्न खोज्छौ?
त्यही क्रममा झमक साङ्केतिक भाषामा भन्नुहुन्थ्यो,
आमा म पनि अरू जस्तै बन्न चाहन्छु, म आफ्नो भावना लेख्न चाहन्छु।
उहाँको सङ्घर्ष केवल शरीरसँग मात्र थिएन, त्यो समाजको अपमानजनक सोचहरूसँग पनि थियो। हरेक पीडा हरेक आँसु शब्द शब्दमा कोर्दै जानुभयो। उहाँको लेखाइ केवल कथा थिएन, त्यो एउटा आन्दोलन थियो आत्मविश्वास र आत्मसम्मानको। त्यही जीवन सङ्घर्ष पुस्तकमा परिणत भयो जीवन काँडाकी फूल। यो पुस्तकले हजारौँ मानिसको मन छोयो र मानिसहरूले आफ्नो जीवन फेरि एकपटक नियालेर हेर्न थाले र सोच्न बाध्य भए कि हामी को हौँ र कहाँ छौँ। यही कृतिले उहाँलाई नेपालको सबैभन्दा प्रतिष्ठित र चर्चित साहित्य पुरस्कार मदन पुरस्कारबाट सम्मानित हुने अवसर दिलायो। यो कृति उहाँको आफ्नै जीवन सङ्घर्ष, पीडा र सफलताको मार्मिक प्रस्तुति हो, जसले नेपाली साहित्यमा ठूलो प्रभाव पारेको छ। आज झमक कुमारी घिमिरे केवल एक साहित्यकार मात्र होइन, उहाँ लाखौँको प्रेरणाको स्रोत हुनुहुन्छ। हामी प्राय सानो असफलतामा निराश हुन्छौँ, सानो कठिनाइमा हार मान्छौँ, तर एकपटक सोचौँ, शरीरले साथ नदिँदा पनि झमक कुमारीले यति ठुलो सफलता प्राप्त गर्न सक्नुभयो भने तपाईँ हामी किन सक्दैनौँ। जीवनमा काँडा आउनु स्वाभाविकै हो, तर ती काँडाहरूलाई फुलमा बदल्ने शक्ति हामीभित्रै हुन्छ। जीवन फुल हो कि काँडा, त्यो परिस्थितिले होइन, हाम्रो शरीरले होइन, हाम्रो सोचले निर्धारण गर्छ।
प्रस्तुत सामग्रीपछि अब कुराकानीतर्फ लाग्छौँ। झमक कुमारी घिमिरेको जीवन सङ्घर्ष र उहाँबाट नवयुवा पुस्ताले के पाठ सिक्नु जरुरी छ, यही सन्दर्भमा आज हामीले कुरा गरेका छौँ उहाँसँग निकट रहेर काम गर्दै आउनुभएका एकजना प्राध्यापक उमेश चन्द्र अधिकारीसँग।
स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद सर।
खास गरी झमक कुमारी घिमिरेसँग निकट रहेर यहाँले काम गर्नुभएको छ, उहाँको प्रारम्भिक जीवन र पारिवारिक वातावरण कस्तो थियो, यहीँबाटै कुराकानी सुरु गरौँ न।
हजुर, उहाँको प्रारम्भिक बाल्यकाल चाहिँ हामीले नजिकबाट हेर्दाखेरि एउटा सामान्य परिवारमा धनकुटा नगरपालिका वार्ड नम्बर 3 कचेडी भन्ने ठाउँ हो। त्यो कचेडी भन्ने ठाउँ चाहिँ शैक्षिक क्षेत्रको अत्यन्त उर्वर भूमि भए पनि उनी बसेको क्षेत्र चाहिँ अलिकति समस्यामूलक ठाउँ हो, जुन यातायातको सुविधा, सञ्चारको सुविधा, हरेक कुराले गर्दा उनको त्यो बसोबास बसेको क्षेत्र पनि अत्यन्त कठिन थियो। अनि अर्को कुरो के छ भने उनको पारिवारिक ब्याकग्राउन्ड पनि, परिस्थिति पनि अलिक नाजुक नै थियो। र बुवा चाहिँ सामान्य एउटा हुलाकको भल्काराको रूपमा काम गर्ने, आमाले जीविकोपार्जनको लागि सामान्यतया खेतीपाती गर्नेको परिवार थियो र परिवार ठुलै थियो। उनी परिवारको जति सदस्य हुन् र उनी शारीरिक रूपमा अशक्तता भएको स्थितिमा बाल्यकालमा उनले धेरै कष्ट भोग्नु पर्यो। जस्तै उनको दिदी बहिनीहरू स्कुल जाने, सामान्य रूपमा स्कुल जाने परिस्थितिमा उनीलाई चाहिँ स्कुल जाने वातावरण पनि थिएन, र उनीले चाहिँ बहिनीहरूको कलम कपीहरू खोसेर अथवा तानेर अथवा लिएर लेख्ने प्रयत्न गर्थिन्, तर त्यहाँ पनि उसलाई अवरोध हुन्थ्यो। र एक्कासी उनले पेन्सिल भेटेर उनले बुवालाई लेखेको कुराहरूमा के लेखिन् भने, पहिलो जुन वाक्यमा के थियो भने, बाबा मामा तपाईँले अपाङ्ग भनेर मलाई नहेर्नुहोस्, म तपाईँहरूको लागि एउटा प्रेरणादायी काम गरेर म देखाउँछु भनेर उनले जब त्यो लेखेपछि, बुवा कृष्ण घिमिरे हुन्, कृष्ण बहादुर घिमिरे, त्यो देखिसके पछाडि उनले त्यो सबैलाई देखाएर मेरो छोरीले त यस्तो पो लेखी भनेपछि हामी त्यहाँ पुग्यौँ। हामी अब त्यति बेला भनेपछि अब 20-25 वर्ष अगाडि उनको उमेर पनि सानै थियो र उनीलाई चित्र पनि बनाउँथिन् र साहित्यमा पनि उनको त्यस्तो योगदान चाहिँ त्यति बेला थिएन, तर अब उसले भाषा जब वर्णविज्ञानहरू उसले वर्णका कुराहरू सिकिसके पछाडि उनले आफ्ना रचनाहरू र आफ्नो मनका भावनाहरू उनले लेख्न थाले।
उहाँले चाहिँ अब यो जो अध्ययनमा एक खालको उहाँलाई जुन अवरोध भयो, उहाँको तीव्र इच्छा चाहिँ नि पढाइ लेखाइतिर रह्यो, तर उहाँको शारीरिक अशक्तता आदि इत्यादि कारणले उहाँले त्यो अवसर प्राप्त गर्न सक्नु भएन, औपचारिक शिक्षा प्राप्त गर्न सक्नु भएन, होइन? उहाँले आफ्नो के सो अध्ययन कसरी अगाडि गर्नुभयो अलिकति यो?
हजुर, जब यो हल्ला भयो, उनीले लेख्न थाले, पत्रकारहरू झुमिन थाले र उनलाई हामीले पढ्ने वातावरण अनुकूल बनाउने प्रयत्न धेरै गऱ्यौँ। हामीले स्कुलको प्रहरीलाई पनि लग्यौँ, प्राइमेरी स्कुलको सरहरूलाई पनि लग्यौँ र उनलाई पढ्ने वातावरण भर्ने व्यवस्था मिलाउने कुराहरूको लागि सरसल्लाह गर्दाखेरि उनले भनेको मलाई याद छ, दाई मेक्सिम गोर्कीले कुनै विद्यालयमा नगइकन उनले संसारमा सबैभन्दा ठुलो साहित्यकारमा नाम कमाए, मलाई यो प्रयत्न नगर्नुहोस्, म सेल्फ स्टडी नै गर्छु, स्वअध्ययन नै गर्छु भनेपछि अनि हामी सबैले घरमै त्यो खालको वातावरण बनाइदिउँ, कपी जो जो भेट्न आउनुहुन्थ्यो उहाँहरूले कपी किताबहरू लिएर आउने, साहित्य किताबहरू लिएर आउने, त्यो गर्ने। उनको प्रारम्भिक चरणमा नै साहित्यप्रति अभिरुचि भएका लेखहरू, भावनाहरू जुन व्यक्त हुन थालिसके पछाडि उनीलाई धेरै मान्छेहरूलाई आश्चर्य मान्न थाले, उनको जुन एउटा प्रतिभा देखेर बाल्यकालको प्रथम चरणमै उनीले चाहिँ एउटा सरस्वतीको वरदान पाएको भनेर त्यहाँ चर्चा परिचर्चाहरू गर्ने क्रममा उनको बाल्यकाल त्यो कुनै स्कुल विद्यालय कुनै टिचर गएर सिकाएकै होइन, उनले आफै सिकेकी हुन्।
अध्ययन प्रतिको तीव्र इच्छा शक्ति उहाँमा विकास भयो, उहाँमा एक खालको आत्मविश्वास जागरण भयो र उहाँले सो अध्ययनबाटै लेखन इत्यादिमा योगदान गर्न थाल्नुभयो। यो प्रारम्भिक अवस्थाको कुरा भयो, उहाँले अध्ययन सामग्रीहरू उपलब्धता त्यो माध्यम प्रयोग कसरी गर्नुहुन्थ्यो? उहाँले साहित्यमा जुन खालको निखार आयो उहाँ अध्ययन गर्दाखेरिका उहाँका सामग्रीहरू चाहिँ के हुन्थे?
यस्तो छ, विशेष गरी उहाँलाई त्यहाँ भेट्न जाने पत्रकारहरू अक्षुत राष्ट्रिय स्तरमा चर्चा भएपछि राष्ट्रिय स्तरका पत्र पत्रिकाका सम्पादकज्यूहरू जानुभयो, साहित्यकारहरू जानुभयो, अब विभिन्न राजनीतिक व्यक्तित्वहरूको कार्यक्रमहरू अगाडि बढ्न थालो। त्यसपछि जाने क्रममा उहाँलाई के लिएर जाने भन्दाखेरि फलफुलहरू खानेकुराहरू भन्दा पनि किताबहरू अब लेख्ने शैक्षिक सामग्रीहरू अनि विभिन्न अब चर्चित राष्ट्रिय अन्तर्राष्ट्रिय किताबहरू चाहिँ उहाँहरूले चाहिँ लिएर जाने क्रममा त्यसैको अध्ययन गर्न थालिन् उनले। र त्यसमा उनले गहिरा गहिरा ठुल्ठुला किताबहरू चाहिँ अब उनको समय पनि धेरै हुने भएको हुनाले त्यस सम्बन्धी उनको गहिरो अध्ययन भयो।
हजुर, जुन यो शारीरिक रूपमा एक खालको अशक्तता भएकै कारणले उहाँले धेरै अवसरहरू उहाँले चाहे जस्तो जुन शारीरिक तन्दुरुस्तताको अवस्थाले जे गर्न सकिन्थ्यो त्यो त गर्न सक्नु भएन, तर उहाँको चेतनाले जे खालको उहाँले एउटा सन्देश प्रवाह गर्नुभयो उहाँका चर्चित कृतिहरू पनि रहे। हामी यो उहाँको कृतित्वको बारेमा पनि चर्चा गरौँला, तर त्योभन्दा पहिले उहाँको यो जुन खालको अठोट आत्मबलयुक्त उहाँको जुन एउटा गतिशीलता देखियो यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ यहाँ?
यसमा प्रारम्भिक चरणमा जब उनी 8-10 वर्ष ती नै थिइन् उनको विचारमा कुनै विचलता छैन, कसैले उनलाई कन्भिन्स गर्ने, कसैले उनलाई घर परिवार अथवा यो हाम्रो छोरीप्रति हेर्ने अपाङ्गताप्रति हेर्ने दृष्टिकोण एकदम उनी सानैदेखि नै आफ्नो पक्षमा दृढ थिइन्। उनी अपाङ्ग भन्ने शब्द भन्ने विचारको अपाङ्गतालाई उनीले अपाङ्गता मान्छे, उनी शारीरिक अपाङ्गतालाई आफ्नो अनुकूलतामा लानुपर्छ र उनी प्राकृतिक रूपमा मलाई जुन उपहार भयो त्यो उपहारलाई मैले ग्रहण गर्नुपर्छ भन्ने कुराहरू उनको सोचाइ हो र उनले त्यसले गर्दा उनले अपाङ्गता भएको कुरामा उनले कहिल्यै गुनासो गरिनन् र उसको आत्मविश्वास यति प्रबल छ कि उनले दुःखको कुरो कहिल्यै गरिनन्। अब म अपाङ्ग भएँ, म सक्दिनँ, मैले आमा बुवालाई दुःख दिएँ होइन, उनीले जुन विविध परिस्थितिमा कहिले पनि गुनासो गरिनन्, उनले आत्मविश्वास यति दृढ र यति प्रतिज्ञा छ उनीसित, उनको म अपाङ्ग भएको कारणले मैले चाहिँ दुःख पाएँ भन्ने कुरो कहिले पनि पाइँदैन। र अर्को कुरो उनी प्रकृतिलाई उसले नजिकबाट हेर्छिन्, त्यसले गर्दाखेरि उनीको यो अध्ययन गर्ने क्रममा मान्छेले कर्म गर्नुपर्छ, मान्छेले अब विविध परिस्थिति हरेक आउँछन्, त्यसैले जीवनमा सबै सबल पक्ष भएर मान्छे सपाङ्ग हुँदैन, मान्छेको विचार र चेतना दृढ सङ्कल्प र जनता र राष्ट्र र देशको लागि के गर्ने विचार भयो भने त्यो अपाङ्गता मान्छेले पनि त्यो देशको लागि योगदान दिन सक्छ, तर जसले केही पनि गर्दैन त्यो पनि एउटा अपाङ्गता हो भन्ने उनको दृष्टि क्लियर छ सर। उनको अहिले पनि त्यो उनको लेख रचनाहरू हेर्नुपर्छ, उनीले जीवनमा हारेर असफलताको जिन्दगी उनको भावना कहिले पनि पाइँदैन सर। विशेष गरी उनका गहकिला गहकिला कविताहरूमा पनि त्यो कुराहरू निराशावादी स्थिति पाइँदैन।
सकारात्मकता र एक खालको आत्मविश्वास र कर्ममा उहाँले चाहिँ बढी जोड दिनुभयो र त्यो आफूभित्र पनि त्यो कर्मशीलतालाई प्रकट गर्न सक्नुभयो उहाँले।
हजुर, उहाँको विचार मात्रै होइन त्यो उनको कविताहरू उनको रचनाहरूमा उनको साहित्यिक कृतिहरूमा आत्मवृत्तान्तहरूमा कहीँ पनि त्यस्तो निराशाजनक स्थिति छैन। हेर्दाखेरि उनको पारिवारिक स्थिति हेर्दाखेरि अहिले बुवा अपाङ्ग हुनुहुन्छ, ह्विलचेयरमा हिँड्नुहुन्छ, आमाको खुट्टो भाँचिएको छ, जस्तो घर परिवार जस्तै हामी नजिकबाट हेर्दाखेरि त्यो घरको आर्थिक भार पनि उनी उनको हातमा छ। उनको अब आयुष स्रोतको बाटोहरू भनेको कहीँ कहीँबाट एकाडेमीले अलिकति हेल्प गरेको होला, किताब बेचेर उनीले आफ्नो जीवन परिवार पनि चलाउनु पर्ने आर्थिक भार पनि छ उनीसित।
अब यो उहाँको जीवन दृष्टिकोणको बारेमा जो यहाँले संक्षेपमा चित्रित गर्नुभयो, जस्तो जीवन काँडा कि फुल जुन उहाँको कृतिले मदन पुरस्कार प्राप्त गर्यो, यो जीवन काँडा कि फुलमा जीवन प्रतिको के कस्तो दृष्टिकोण के कस्तो भाव त्यहाँ प्रकट भएको पाइन्छ, यसले के खालको मार्गदर्शन गर्न खोजेको छ संक्षेपमा?
म काठमाडौँमै थिएँ त्यति बेर, यसको सम्पादन गर्ने कार्य चाहिँ डाक्टर गोविन्दराज भट्टराई, त्यसपछि डाक्टर विनोद लुइटेल हुनुहुन्थ्यो, अनि धनकुटामा उनीले लेखेको यो जीवन काण्डकी फुलको पाण्डुलिपिहरू चाहिँ मेरो हातमा आउँथ्यो र मैले त्यो अध्ययन पनि गरेँ र त्यसपछि गोविन्दराज भट्टराई सरले यसको सम्पादन गरिदिनु भयो। यसका सम्पूर्ण पाटाहरूलाई खेलाउने क्रममा चाहिँ त्यहाँ हेर्दाखेरि उनले जीवनको समग्र बाल्यकालदेखि आफूले जीवनमा भएका दुःखका कुराहरू, जीवन दर्शनका कुराहरू, सम्पूर्ण कुराहरू उनको त्यो कृतिभित्र छ, फेरि आफ्नो अनुभूतिहरू उनले सङ्गालेका कुराहरू, अब समाजले अपाङ्गला भनेर हेर्ने, आमा बुवालाई अब त्यो घरमा पाइलो नटेक्ने, घर छिमेकीका कुराहरू, अब त्यो हुँदै हुँदै राष्ट्रिय अन्तर्राष्ट्रिय स्थिति, राजनीतिक चेतनाको पनि गहिरो विषयवस्तु त्यहाँ देखिन्छ। त्यसलाई समग्रतामा झमक घिमिरे जुन जीवन काँडाकी फुल भन्ने जुन एउटा बिम्ब उनीसित आएको छ, जीवन काँडा हो कि फुल हो भन्ने प्रश्न त्यहाँ उनले उजागर गरेकी छिन्। जीवनका दुईटै पाटाहरू हुन्छन्, जीवन काँडा हो अथवा फुल हो, फुल बनाउने काम पनि कर्मले हो, काँडाको बिचमा जीवन फुल्नु पर्ने भन्ने आशय चाहिँ समग्रतामा त्यहाँ देखिन्छ। त्यो जीवन काँडाकी फुलमा चाहिँ जीवनमा चाहिँ निराशा भन्दा पनि त्यो जीवन चाहिँ एउटा चुनौतीपूर्ण नै हो, जीवन सङ्घर्षकै लागि नै यो धरतीमा हामी हरेक मान्छे जन्मिन्छौँ, त्यस कारणले जीवन एउटा सङ्घर्ष हो भन्ने भावको केन्द्रीय विषयवस्तुमा चाहिँ त्यो कृतिका भावनाहरू समावेश छन्।
हजुर, अब उहाँको जीवनबाट, उहाँको जीवन सङ्घर्षबाट, उहाँको योगदानका आधारबाट के कस्तो शिक्षा हामीले प्राप्त गर्न सक्छौँ?
उहाँको जीवनबाट, उहाँलाई समष्टि रूपमा एउटा चित्रबाट, उहाँको जीवन चित्रबाट हेर्ने हो भने जीवनमा हामीले कर्मलाई महत्त्व दिनुपर्छ र समय बलवान हुन्छन् र जीवनमा झमकको जति समस्या हामी आम मान्छेमा त्यो नहुन सक्छ, उनका शरीरका दुईटा औँला मात्रै चल्छन्, उनको बोली पनि आउँदैन, उनी सुन्छिन्, त्यो हुँदा पनि उनले समग्र जुन साहित्य क्षेत्रमा उनको चेतनाको गहिराई हेर्दाखेरि समग्रमा के छ भने हामी आम रूपमा युवा वर्ग अहिलेका जुन व्यक्तिहरू मोबाइल चलाएर अथवा आफ्नो एउटा बिना उद्देश्य जुन भहकाएर आफ्नो जीवन समाप्त गरिरहेका हुन्छन्, जीवन सफल बनाउनुको लागि चाहिँ सबैभन्दा कुरो आत्मविश्वास, समयको सदुपयोग र समग्र युवा जगत अथवा सम्पूर्णको प्रेरक व्यक्तित्वको धमकमा पाइन्छ, त्यस कारणले उनी एउटा समग्रमा प्रेरणाको स्रोत हुन्, त्यसले गर्दा उनीबाट चाहिँ ऊर्जाशील समय र कुनै पनि परिस्थितिलाई हामीले जस्तो परिस्थिति आउँछ त्यसलाई समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा उनीबाट लिन सकिन्छ, उनीबाट धेरै कुराहरू हामीले सिक्न सक्छौँ।
उहाँ जुन शारीरिक रूपमा अशक्त हुनुहुन्छ, अपाङ्गता भएका व्यक्तिहरूलाई गरिने व्यवहारहरू हेर्ने दृष्टिकोणहरू अघि पनि यहाँले सुरुवाती चरणमा कुराकानी गर्नु हुँदाखेरि उहाँको शारीरिक त्यो अशक्ततालाई समाज परिवार ले पनि एक खालको उपेक्षा गरेको, उहाँलाई होचो हेलामा राखेको कुराहरू चर्चा गरिरहनु हुँदाखेरि हाम्रो यो सामाजिक चेत्र दृष्टिकोणमा पनि परिवर्तन हुन जरुरी छ नि, होइन? यो किनभने शारीरिक रूपमा एउटा पक्षमा अशक्त हुँदैखेरिमा उसका सबै जीवनका अवयवहरू समाप्त हुने होइनन्, ऊ कुनै न कुनै रूपबाट ऊ सक्रिय हुन सक्छ जीवनमा भन्ने शिक्षा लिन सकिन्छ उहाँबाट?
एकदम सर, अब यो अपाङ्गलाई हेर्ने दृष्टिकोण एकातिर उनले जीवनमा चाहिँ त्यहाँभन्दा दर्दनाक उनले त भोगेका कुराहरू जीवन काँडाको फलमा लेखेकी नै छिन्, घर परिवारबाटै सुरु भएको छ, उनलाई लेख्ने चाहना रहेछ, उनलाई पढ्ने चाहना रहेछ, उनलाई गाली गरेको दुःखको कुराहरू उसले सुन्नु पर्दो रहेछ, हरेक दिन उसको पीडा त एउटा मृत्यु जत्तिकै उसको जीवनमा छटपटिने मरुभूमिमा लटपटिए जस्तै उनको जीवन चलेको रहेछ। जब उनले लेख्न थालिन्, लेख्न थालेपछि अनि मात्रै मान्छेले उनको भावना, उनको विचारलाई देख्न थाले, त्यसले गर्दाखेरि झमक घिमिरेको जीवन चाहिँ समग्रतामा अहिले जति हामी झमक घिमिरे भनेर चिन्छौँ, उसको अवस्थासम्म आउनु पर्दाखेरि हामी सबैले यो काम गऱ्यौँ भनेर भन्नुपर्दा पनि यो सङ्घर्ष र साहस चाहिँ झमक घिमिरेकै एक्लो सङ्घर्षबाट यहाँसम्म आएको हो र त्यसमा हामी अरूले चाहिँ त्यसमा साथमा साथ दिएको मात्रै हो। त्यस कारण उनी कसैले बोकेर यहाँ आएकी हुनन्, उनको क्षमता र योग्यताले नै यहाँ आएकी हुन् र आज राष्ट्रले अन्तर्राष्ट्रिय स्तरले उनलाई जुन चिन्छन्, त्यस कारणले जीवनको एउटा मूल्यवान समयमा झमकले भएका कुराहरू चाहिँ एकदम दर्दनाक, अझ उसले व्यक्त गर्नुभन्दा पनि धेरै गहिरा कुराहरू छन् उनीभित्र। जब झमक घिमिरे जब एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्चा भयो, उनकै भावनाबाट पनि पाइन्छ, अपाङ्ग भएको व्यक्तिले केही गर्न सक्दैनन् भन्ने चेतनाबाट तपाईँहरू हामीहरू समाजबाट माथि उठ्नुपर्छ भन्ने उनका भावनाहरू चाहिँ बाल्यकालदेखि नै उनका लेखहरूबाट पनि आउँथ्यो, कविताहरूबाट पनि आउँथ्यो। त्यस कारणले झमकले उठाएका कुराहरू समाजमा अहिले पनि अपाङ्ग भएको व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणहरू चाहिँ अब एकैचोटि त चेन्ज हुन्न, तर उनको जीवनदायी सङ्घर्षबाट चाहिँ स्वयं उनीहरूले पनि आज राष्ट्रिय स्तरमा जुन सम्मान पाएकी छिन्, त्यस कारणले त्यो उनको सम्मान गर्नु भनेको चाहिँ अपाङ्गता भएको, अलिकति शारीरिक अशक्तता भएको व्यक्तिहरूलाई पनि हेर्ने दृष्टिकोण घर परिवारमा देखिन्छ। अहिले हामीले पनि युट्युबहरू जुन विविध माध्यमहरू सञ्चार माध्यममा पनि हेर्छौँ, परिवारले आफ्नो अपाङ्ग भएका बच्चाहरूलाई राम्रो स्याहार सुसार गरिरहेको, हेरिरहेको, पढाउने इन्करेज गरिरहेको कुराहरू देखिन्छ। त्यस कारणले अलिकति समाज बिस्तारै बिस्तारै चेन्ज त उनीको कारणले चेन्ज भएको त भन्न सकिँदैन, तर शिक्षा र मानवीय चेतनाको कारणले यो सुधार हुँदै गएको त देखिन्छ।
हजुर, जस्तो अब उहाँले जुन लेखनको आफ्नो सक्रियता, उहाँले निरन्तर लेख्दै पनि हुनुहुन्छ, पछिल्लो समयमा उहाँलाई हामीले भेट्दाखेरि उहाँको अनुहारमा अथवा उहाँले लेखनका माध्यमबाट के कस्तो भाव व्यक्त गर्नुहुन्छ, उहाँको भित्र के कस्तो विचारहरू कुराहरू खेलिरहेका होलान्, पछिल्लो समयलाई हेर्दाखेरि चाहिँ हामीले कसरी एउटा अनुभव गर्न सक्छौँ, त्यसलाई मूल्याङ्कन कसरी गर्न सक्छौँ होला?
समाजमा भएका विकृति विसङ्गति, अब यो जातीय कुराहरू, महिला हिंसाका कुराहरू, यस्ता कुराहरू नै उनका कृतिहरूमा, उनका विचारहरूमा, कविताहरूमा प्रतिबिम्बित हुन्छन्। अब समसामयिक रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा अब महिला हिंसाकै कुराहरू, यो छुवाछुतकै विषयवस्तुहरू, यही छेरोफेरोमा उनका जुन विषयहरू चाहिँ चिन्तित भएका पाइन्छन् विचारहरूमा। अहिले उनी पछिल्लो चरणमा उनका समस्या, जुन घाँटीको समस्याको कारणले गर्दा उनलाई शारीरिक रूपमा लेख्नको लागि चाहिँ अलिकति अप्ठ्यारो परिरहेको छ, र पहिलेको भन्दा अलिकति को शारीरिक अस्वस्थता, अन्य अब रोगहरू, सुगरहरूदेखि लिएर अरू के रोगहरू यिनीसित बढ्दै गएका छन्। त्यस कारणले उनलाई पहिलेको भन्दा अलिकति लेख्ने कुरामा चाहिँ असर परिरहेछ, तर उनको विषयवस्तु चाहिँ सामाजिक रूपकै विषयवस्तुमा बेसी गरी उठेका छन्।
हजुर, हामी कार्यक्रमको अन्त्यमा छौँ। यहाँसँग आज हामीले झमक कुमारी घिमिरेको व्यक्तित्व र उहाँको कृतित्वको बारेमा थोरै केही परिचर्चा गर्ने प्रयास गर्यौँ यहाँसँगको यो भेटमा। उहाँको यो सङ्घर्षपूर्ण यात्रालाई हामीले न्याली राख्दाखेरि के सन्देश अब नयाँ पुस्ताले उहाँबाट सिक्नुपर्छ होला भन्ने यहाँलाई के लाग्छ, अलिकति संक्षेपमा चर्चा गरिदिनुहोस् न, हामीसँग समय अत्यन्तै कम छ।
उहाँको जीवनबाट के प्रेरणा लिने भन्दा अघि नै पनि आइसक्यो, उनको समग्र जीवन नै एउटा प्रेरणाको बिम्ब हो, प्रतिबिम्ब हो, र एउटा अपाङ्गता भएको, एउटा शारीरिक अस्वस्थतामा दुई शरीरको खुट्टाको दुईवटा अम्ला चलेर उनले जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो भावनाहरू, आफ्नो जुन साहित्यिक कृतिहरूको अध्ययन गरेको छ, उनीबाट दिनुपर्ने कुराहरू चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरो के हो भने, अहिले हाम्रो युवा जनशक्तिले, युवा व्यक्तिहरूले चाहिँ पढ्ने अभ्यास चाहिँ एकदम हट्दै गएको छ। अध्ययन कुनै कुरा विचारलाई सशक्त बनाउन, सामाजिक रूपमा अथवा संसार बुझ्नको लागि, विश्व बुझ्नको लागि, समाज बुझ्नको लागि, आफ्नो धरातल बुझ्नको लागि चाहिँ पठन संस्कृति हराउँदै गएको परिवेशमा उनीबाट चाहिँ अब यो अध्ययन नै सबैभन्दा महत्त्वपूर्ण कुरो रहेछ, र अध्ययन गरेपछि अभिव्यक्तिको एउटा माध्यम बन्दो रहेछ, सशक्त बन्दो रहेछ। अध्ययन बिना अहिले हाम्रो पठन संस्कृतिहरू हराउँदै गएको छ, चेतनाको व्यक्त गर्ने कुराहरू, सामाजिक मिडियामा व्यक्त गर्ने कुराहरूको जुन एउटा अराजकताको विकास भएको छ। साहित्यिक अध्ययनलाई महत्त्वपूर्ण एउटा जीवनको अङ्ग मान्नुपर्छ भन्ने प्रेरणा उनीबाट लिन सकिन्छ।
हस्, यो समय र यो संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
हजुर, मलाई पनि जुन एउटा झमक घिमिरेको विषयमा यहाँहरूले बोल्न दिएर, अब मैले जाने जति बुझे जति जुन व्यक्त गर्ने मौका दिनुभयो, सम्पूर्ण यहाँको टिम रेडियो नेपाल परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। धन्यवाद सर।
झमक कुमारी घिमिरेको जीवन सङ्घर्षले हामीलाई सन्देश दिन्छ कि हार होइन, सङ्घर्ष नै जीवन बदल्ने औजार हो, हतार होइन, धैर्यता, लगनशीलता र सहनशीलता नै जीवन गोरेटो हो। हवस् त, आजका लागि नागरिक शिक्षा कार्यक्रम यति नै। आउँदो सातासम्मका लागि प्राविधिक सहकर्मी सुलोचना बज्रचार्यसँगै संयोजक उद्धव सिंह च्वागडी, सञ्चालक भानुभक्त खड्का र यो विमला राईलाई पनि आज्ञा दिनुहोस्। यहाँहरूको आगामी साता अझै सुखद रहोस्। हुन्छ त, नमस्कार।